सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन।
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घरदेश परदेश। कार्यक्रम घरदेश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घरदेश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर बद्री केसी। काठमाडौँ फर्पिङको सोखेलमा जन्मी हुर्की, आइएससी पढाइपछि सन् 1990 36 वर्ष अघि उच्च अध्ययनका लागि तत्कालीन सोभियत संघ रुस पुग्नुभएका केसी गैर आवासीय नेपाली संघ एनआरएनएको संस्थापनाको बेलादेखि नै अभियन्ता, समाजसेवी र व्यावसायिक व्यक्तित्वको रूपमा सुपरिचित हुनुहुन्छ। सन् 2001 बायोटेक्नोलोजीमा विद्यावारिधि गर्नुभएका केसी आफ्नो प्राज्ञिक विषयभन्दा पनि व्यावसायिकतातिर र समाजसेवी संस्थाहरूतिर सक्रिय हुनुहुन्छ। पढाइमा पनि सानैदेखि अब्बल रहँदै शैक्षिक यात्रा अघि बढाउँदै आफ्नो व्यावसायिकता अनुकूल विषयमा फेरि MBA गर्नुहुने केसी परदेशीका नेपालीहरूले आर्जन गरेको शिक्षा, ज्ञान, सिप र पुँजी स्वदेश भित्र्याउनुपर्छ भन्ने भावनाले काम गरिरहेको बताउनुहुन्छ। केसी, जीवनको सफलता समाजप्रतिको सहयोगमा आफ्नो भूमिका, आरोग्यता, आफ्नै मेहनतप्रतिको सन्तुष्टिमा रहने धारणा राख्नुहुन्छ। स्थापना कालदेखि नै एनआरएनएको साधारण सदस्यदेखि अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, महासचिव, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष रहिसक्नुभएका केसी चिया निर्यातको प्रसङ्गमा नेपाली ब्रान्डमा मेड इन नेपाल भनेर सामान निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताउनुहुन्छ। त आदरणीय श्रोता, आज प्रस्तुत गर्छौँ फर्पिङ काठमाडौँमा जन्मी हुर्की 36 वर्ष अघि विद्यार्थीका रूपमा रसिया पुग्नुभए त्यो बेला सोभियत संघ विघटनको संक्रमणकालको साक्षी समेत हुनुभएका एनआरएनएका पूर्व अध्यक्ष, समाजसेवी, व्यावसायिक व्यक्तित्व डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। सुरुमा एकैछिन यो गीत मिसाउँदैछौँ, त्यसबीच कुराकानी जोड्छौँ।
Yeah.
यहाँलाई घरदेश परदेश कार्यक्रममा स्वागत छ।
धन्यवाद, नमस्कार।
सन्चै हुनुहुन्छ?
हजुर, ठिक छु।
हुन त यसपालि युरोपमा कुनै कुनै ठाउँमा निकै गर्मी भएको समाचारहरू पनि सुनिए, तर माथि अब मस्कोमा होइन, रसियाको मस्कोमा यहाँहरू बसेको ठाउँतिर पनि केही अनुभव रह्यो कि? यहाँको ग्लोबल वार्मिङको पनि चर्चा छ होइन?
यस्तो छ, रसिया चाहिँ युरोप भए पनि अलि युरोपको पूर्वी कुनामा परेको हुनाले यहाँ चाहिँ क्लाइमेट त्यति धेरै गर्मी छैन। यद्यपि जुन जुलाई अगस्त चाहिँ गर्मी हुने समय हो, तर मस्कोमा जनरली 23-25 डिग्री भन्दा बढी टेम्परेचर पुगेका पनि छैन, र अहिले त झन् वर्षा पानी आइरहेको छ। त्यस कारणले त्यो युरोपमा भएको गर्मी मस्कोसम्म आइपुगिसकेको छैन। यद्यपि यो ग्लोबल वार्मिङको कारणले गर्दाखेरि रसियाका धेरै भागहरूमा अनएक्सपेक्टेड यो नदीहरू बढ्ने, धेरै ठाउँमा चाहिँ डुबाउने, ती कुराहरू चाहिँ भइरहेका छन्। तर जस्तो गर्मी अहिले इटाली फ्रान्समा भइरहेको छ, स्पेनमा भइरहेको छ, त्यस्तो चाहिँ रसियामा अहिले छैन।
अब सन् 1990 एउटा विद्यार्थीका रूपमा मस्को उत्रिँदा अब 36 वर्षसम्म अझ त्योभन्दा बढी यतै स्थापित भइएला भन्ने कतै मन मस्तिष्कको कुनै कुनामा थियो कि त्यो बेला?
वास्तवमा कलेज पढ्दाखेरि चाहिँ मलाई रसिया पढ्न जान पाए हुन्थ्यो भन्ने खालको एउटा भित्री इच्छा चाहिँ थियो, र भाग्यले नै मलाई, मैले जब मेरो आइएससी सकेँ तुरुन्तै मैले रसियामै स्कलरसिप पाएँ। तर यहाँ रसियामै लामो समय बस्ने त्यस्तो कुनै पनि योजना थिएन। उच्च शिक्षा रसिया पढ्न जान पाए हुन्थ्यो भन्ने कामना बाहेकहरू केही पनि थिएन, र नेपालबाट आउँदाखेरि यहाँ जति सक्दो चाँडो पढाइसकेर नेपाल फर्कने नै मेरो इच्छा थियो। तर समय अनुसार चाहिँ परिस्थिति अनुसार सबै प्लानहरू पनि परिवर्तन हुँदै गए, र अन्तत यत्रो लामो 36 वर्षसम्म म रसियामा नै छु।
अब पिएचडीको पढाइ सक्दा सक्दै बायोटेक्नोलोजीको आफ्नो प्राज्ञिकता भन्दा अब व्यावसायिकतिर चाहिँ यहाँ लाग्नु भएको पाइन्छ, त्यो वातावरण त्यो बेलाका नेपाली विद्यार्थीहरूलाई कसरी बन्न गयो त्यहाँ केही सम्झना राखिदिनुहोस् न।
म पढ्न आउँदाखेरि सोभियत सङ्घ नै थियो, 1990 सोभियत सङ्घ टुक्रिसकेको थिएन। रसिया र अन्य 15 सोभियत सङ्घका राज्यहरू सबै एकै ठाउँमा नै थिए, र त्यो बेलामा चाहिँ यहाँ राजनीतिक रूपले अस्थिरता थियो, र 1990 अन्तमा 1991 चाहिँ सोभियत सङ्घ टुक्रियो। सोभियत सङ्घ टुक्रिएपछि सबै राज्यहरू आफ्नो हिसाबले चल्न थाले, र यो जुन राजनीतिक अस्थिरताको कारणले गर्दाखेरि र जुन ट्रान्सफर्मेसन पिरियड छ, त्यो पिरियडमा यहाँ आर्थिक हिसाबले साँच्चिकै यहाँका जनताहरूलाई पनि असाध्यै अप्ठ्यारो अवस्था पर्यो, र हामी विदेशी विद्यार्थीहरू जो पढ्न आएका थियौँ हामीहरूलाई त झनै गाह्रो अवस्था सिर्जना भयो। किनभने त्यो बेला यहाँको चाहिँ करेन्सी असाध्यै तीव्र रूपमा चाहिँ करेन्सी डिभ्यालुएसन भयो, इन्फ्लेसन चाहिँ असाध्यै बढ्यो, र जुन पैसा हामीले चाहिँ स्टिपेन्जीको रूपमा रसिया सरकारले हामीलाई उपलब्ध गराउँथ्यो, त्यो सोभियत सङ्घ हुँदाखेरि त्यो पैसाले हामीलाई आरामले महिनावारी रूपमा खाना बस्न राम्रैसँग पुग्थ्यो। भने जब सोभियत सङ्घ टुक्रियो त्यसपछि त्यो पैसाले हामीलाई एक हप्ता पनि नपुग्ने अवस्था भयो, र त्यस्तो अवस्थामा यहाँ चाहिँ धेरै देशका विद्यार्थीहरू पढ्थे, र धेरै देशहरूले आफ्ना विद्यार्थीहरूलाई सहयोगको प्रोग्रामहरू पनि ल्यायो, किनभने विद्यार्थीहरूलाई यहाँ बाँच्न नै गाह्रो हुने स्थिति भयो। हामीले पनि हाम्रो दूतावासमा हाम्रा समस्याहरू राख्यौँ, तर हाम्रो सरकारले विद्यार्थीहरूलाई आर्थिक रूपमा कुनै पनि सहयोग गरिएन, र हाम्रो अधिकांश नेपाली विद्यार्थीहरूको र मेरो पनि घर परिवारबाट पैसा पठाएर यहाँ पढाउन सक्ने स्थिति थिएन। खान बस्नको लागि भनेर मात्रै पनि घर परिवारबाट पैसा पठाउन सक्ने स्थिति थिएन, र यो अवस्थामा कि पढाइ छोडेर यहाँबाट हिँड्नु पर्यो, कि चाहिँ यही सङ्घर्ष गरेर पढाइ पनि कन्टिन्यू गर्नु पर्यो, र कमसेकम आफूलाई पढ्नको लागि पढ्ने समयमा खाना बस्नको लागि चाहिँ खर्च थ्याक्ने व्यवस्था गर्नु पर्यो। त्यो हरेक विद्यार्थीको आफ्नो जिम्मेवारी भयो, यो मेरो पनि जिम्मेवारीमा आयो। त्यस कारणले त्यही बेलामा पढ्दा पढ्दै चाहिँ पार्ट टाइम काम गर्न थालियो। त्यो बेलामा काम पनि सहजै पाइने थिएन, त्यस कारणले जे पाइन्छ त्यही काम गर्न थाल्यो। पछि समय बिस्तारै बित्दै गएपछि हाम्रा अग्रजहरूले गर्नुभएको व्यवसायमा काम गर्न थाल्यो, र त्यहीबाट अलिअलि सिकेर कमसेकम यहाँ पढाइ मेरो मास्टर सकिनुन्जेल चाहिँ आफूलाई खान बस्ने पैसा आफैले कमाउन थालिए।
अब सर त्यतिखेर अग्रजहरूले चाहिँ इलेक्ट्रोनिक्सका व्यापार पनि गरेको छिटफुट रूपमा, अनि त्योबाट चाहिँ व्यापार गर्ने चाहिँ एउटा माहौल तयार भएको भन्ने पनि सुनिन्छ नि होइन?
हो, त्यहाँ चाहिँ इलेक्ट्रोनिक्स मात्रै होइन, त्यो बेलामा मेनली हाम्रा नेपाली अग्रजहरू चाहिँ इलेक्ट्रोनिक्समा हुनुहुन्थ्यो, तर मैले चाहिँ व्यवसाय भनेको जे गर्दा पनि हुन्छ भन्ने म थिएँ। म मास्टर्स सकिँदाखेरि हामीले औषधिको व्यवसाय सुरु गरेका थियौँ, त्यसपछि इलेक्ट्रोनिक्सको व्यवसाय पनि गरेँ र विभिन्न व्यवसायहरू हामीले गऱ्यौँ। र मास्टर्स सकिना साथै म चाहिँ यहाँ भएका अलिकति व्यवसाय सबै छाडेर होइन म चाहिँ आफ्नै क्षेत्रमा काम गर्नुपर्छ भन्ने नै मेरो थियो। र मास्टर्स सकेपछि म नेपाल फर्किएँ। त्यो बेलामा 1996 मैले चाहिँ मास्टर्स सकिएको थिएँ र नेपालमा करिब 6-7 महिना म बसेँ नेपालमा। त्यो बेलामा मैले पढेको विषयमा न काम गर्ने क्षेत्र थियो न अध्यापन गर्ने क्षेत्र थियो। म सकेसम्म कतै युनिभर्सिटीतिर कुनै त्यस्तो मेरो सब्जेक्टहरू छन् भने पढाएर भए पनि बस्छु भन्ने खालको आफ्नो त्यस्तो इच्छा थियो, तर त्यो विषय पढाउने ठाउँ पनि थिएन र त्यो विषयमा काम गर्ने ठाउँ पनि थिएन। र त्यस कारणले म फेरि त्यही बेलामा फेरि मास्टर्स सकिन साथै मलाई युनिभर्सिटीले पिएचडी अफर गरेको थियो र म पिएचडी गर्नको लागि फेरि रसिया नै फर्केँ। र पिएचडी गर्ने समयमा पनि पढाइ र व्यवसायलाई निरन्तरता दिइयो। यदि मास्टर्स पढ्ने बेलासम्म चाहिँ खालि खान बस्नलाई पुग्ने पैसा मात्रै कमाए हुन्छ भन्ने ध्यान नथ्यो भने मास्टर्स सकिसकेपछि पिएचडी गर्ने बेलामा अलिकति मानसिक सोच पनि बदलिँदै गयो र पढाइ र व्यवसायलाई बराबर रूपमै समय दिँदै गइयो। र पिएचडी गर्दाखेरि तपाईँको मिनिमम 3 वर्ष म्याक्सिमम 5 वर्षसम्म समय लगाए हुने भएको कारणले गर्दाखेरि मास्टर्स जस्तो चाहिँ डेली युनिभर्सिटी पनि जानु नपर्ने अलिकति पढाइबाट चाहिँ समय निक्लन थाल्यो। त्यस कारणले व्यवसायमा पनि त्यो बेलामा अलिकति केन्द्रित भयो र जानी नजानी व्यवसायमा हुमियो।
हजुर, अब हुन त त्यो बेला सोभियत सङ्घ विघटन पछिको एउटा उदारवादको संक्रमणकालीन अवस्था होइन, ग्लासनोस्ट पेरेस्त्रोइका पनि भन्ने सुनिन्थ्यो त्यो बेला होइन। अब थुप्रै परिवर्तनका साक्षी पनि यहाँ हुनुभयो, त्यो बेलाका घटनाक्रम विद्यार्थीहरूलाई भएका चुनौती अवसर होइन गाह्रो सजिलो कस्तो थियो होला, केही स्मरण आउँछ कि? त्यो बेलाको विद्यार्थीका दैनिकीहरू अलिकति सम्झिदिनुहोस् न संक्रमण कालका।
मलाई अचम्म लागेको के थियो भने हामी रसिया उत्रना साथै ठ्याक्कै सेप्टेम्बरको सुरु थियो, एकदमै त्यो बर्खाको समय जस्तो घामै देख्न नपाइने त्यो समयबाट चाहिँ सुरुवात भयो। हामी नेपालको जुन क्लाइमेट छ सधैँ घाम लाग्ने उज्यालो ठाउँमा बसिरहेको, यहाँ चाहिँ बिहान 8-9 बजीकन चाहिँ उज्यालो भएको जस्तो पनि नलाग्ने, बेलुका 4 बजिसकेपछि त्यो चिसो समयमा फेरि अँध्यारै हुन्छ। यसले चाहिँ एक खालको अलिकति डिप्रेसन जस्तो क्रिएट गर्छ घाम कम भएपछि। र त्यसपछि अर्को चाहिँ तपाईँको त्यही बेलामै यहाँ खानाको सामानहरू अभाव भइसकेको थियो, तपाईँको ब्रेड किन्नको लागि पनि आधा घन्टा लाइनमा बस्नुपर्ने हुन्थ्यो, चामल कतै पाइने थिएन, कहीँ सहरमा कतै चामल पाइएको छ भन्ने खबर सुन्यो भने दौडेर गएर, कतिपय साथीहरू त क्लासै छोडेर गएर चाहिँ चामल किन्नको लागि लाइन लाग्थे, दुध किन्नको लागि लाइन लाग्नु पर्थ्यो, खाद्य पदार्थ किन्न समेत चाहिँ लाइन लाग्नु पर्थ्यो। चिनी जस्तो कुरो एकजना व्यक्तिलाई महिनाको 1 केजी बराबरको चाहिँ एउटा टालोन दिइन्थ्यो र त्यो 1 केजी मात्र किन्न पाइन्थ्यो, त्योभन्दा बढी चाहिँ फेरि किन्न त पाइन्थ्यो तर ब्ल्याक मार्केटमा महँगो पर्थ्यो। यी अभावका कुराहरूले चाहिँ अलिकति असहज स्थिति भयो। तर म यहाँ पढ्न आउँदाखेरि एकदमै यङ अवस्था भएको कारणले गर्दाखेरि त्यस्तो कुनै अप्ठ्यारो भएन। र अर्को यहाँ हामी नेपाली विद्यार्थीहरू जति थियौँ, हाम्रा पुराना साथीहरूले नयाँ साथीहरूलाई सधैँ चाहिँ अभिभावकत्व प्रदान गर्ने त्यो चलन थियो र हामीलाई अप्ठ्यारो अवस्थामा पनि हाम्रा सिनियर दाजुहरूले हामी आउँदाखेरि नै एयरपोर्टमा भेट्नेदेखि लिएर होस्टेलमा एरेन्जमेन्ट गर्नेदेखि लिएर सुरुमा चाहिँ यहाँ हामी भाषा बुझ्ने थिएनौँ, त्यस कारणले यहाँ अङ्ग्रेजी भाषा पटक्कै बोलिए नै थिएन, त्यस कारणले यहाँको रहन सहन अनि यहाँ ट्राभल गर्ने कुराहरूदेखि लिएर खानपिनको लागि सुरुमा चाहिने चिजहरूको बन्दोबस्त यी सबै कुराहरूमा सिनियरहरूले गाइड गर्नुभयो, हेल्प गर्नुभयो। त्यस्तै यहाँ चाहिँ असाध्यै चिसो हुने थियो र नेपालबाट हामीले चिसोको लागि भनेर ल्याएको कपडाहरू त्यो कुनै पनि त्यसले चिसो नथेक्ने हुँदो रहेछ, त्यस कारणले यहाँका न्याना कपडाहरू अनि एकदमै अचम्म लाग्ने खालको त्यति न्यानो त्यति बाक्लो कपडाहरू कहिले जीवनमा नलागेका कपडाहरू लगाउन अलि असजिलो जस्तो लाग्थ्यो, तर पछि बानी परिया नै हाल्यो। त्यस कारणले यहाँको दैनिक जीवनमा सहज रूपमै चाहिँ ट्रान्सफर्मेसन भइयो, त्यसको अप्ठ्यारो भएन। र त्यही माथि पनि यहाँ पढ्दाखेरि चाहिँ तपाईँको सानो सानो ग्रुपमा पढाइ हुन्थ्यो र एकजना टिचरको चाहिँ आठजना मात्र विद्यार्थी हुन्थ्यो र टिचरले पनि हरेक विद्यार्थीलाई एउटा टिचर मात्रै नभएर अभिभावकै जस्तो रूपमा चाहिँ टिचरले पहिलो छ महिना चाहिँ बिहेभ गर्नुहुन्थ्यो। पढाइको क्रममा मात्रै नभएर दैनिक जीवनमा केही समस्या छ कि स्वास्थ्यमा केही समस्या छ कि हेल्थ पोस्ट जानुपर्ने हो कि यी सबै कुराहरू विद्यार्थीको प्राइभेट लाइफमा पनि बुबा आमाले जसरी चाहिँ टेक केयर गर्नुहुन्छ त्यसै गरी चाहिँ रसियन ल्याङ्ग्वेजको टिचरले टेक केयर गर्नुहुन्थ्यो। त्यो हाम्रो लागि मात्र होइन, त्यो खालको जिम्मेवारी हरेक टिचरको हुँदो रहेछ। त्यस कारणले पनि हामीले अहिलेसम्म पनि सुरुको रसियन ल्याङ्ग्वेजको टिचरलाई असाध्यै सौहार्दको साथै असाध्यै चाहिँ श्रद्धाको साथ सम्झन्छौँ। अझसम्म पनि हामी उहाँहरूसँग चाहिँ कन्ट्याक्टमै रहिरहन्छौँ। त्यो खालको चाहिँ वातावरण त्यहाँको टिचरले पनि प्रदान गर्थ्यो र अनि हाम्रा सिनियर दाजुहरूले यहाँ चाहिँ कहिले पनि अप्ठ्यारो परिस्थिति बनाउन दिनु भएन। त्यस कारणले यहाँ चाहिँ जीवन अप्ठ्यारो भए पनि रसियन साथीहरू नेपाली साथीहरू यहाँको टिचरहरू सबैको एउटा जुन न्यानो माया थियो त्यो मायाले त्यो गाह्रो समयलाई ओभरकम गर्न चाहिँ गाह्रो भयो।
हजुर, अब विभिन्न देशबाट पुगेका विद्यार्थीहरूलाई अलि विशेष किसिमले केयर गरिन्थ्यो कि अलि विशेष किसिमले हेरिन्थ्यो कि कस्तो छ त्यो अनुभव?
होइन, यस्तो थियो यहाँ चाहिँ 130-140 भन्दा बढी देशका विद्यार्थीहरू त्यो समयमा पढ्थे हाम्रै ग्रुपमा भनौँ, हाम्रो युनिभर्सिटीमा हाम्रो होस्टेलमै भनौँ। हामी चाहिँ जम्मा 104 विद्यार्थीहरू थियौँ हाम्रो होस्टेलमा र 104 विद्यार्थीहरू 52 देशबाट आउनुभएको विद्यार्थीहरू थिए। कुनै देशबाट एकजना दुईजना मात्रै, कुनै देशबाट हामी नेपालीहरू 4 थियौँ र एकैचोटि यो 52 देशका साथीहरूसँग भेट हुने, 52 देशको चाहिँ फरक फरक रहन सहन कल्चरहरू चिनिने जानिने र त्यो एकदमै महत्त्वपूर्ण एकदमै अद्भुत त्यो एक्सपिरियन्स थियो। त्यो चाहिँ तपाईँको एक देशभन्दा अर्को देशको रहन सहन फरक, कति देशको मिल्थ्यो कति देशको मिल्ने थिएन, कति देशका साथीहरूको खाना फरक हुन्थ्यो, बिहेभियर फरक हुन्थ्यो र त घुलमिल चाहिँ हामी एकैचोटि भयौँ। त्यस कारणले त्यो खानाको हाहाकार हुने समय भए पनि हामीहरू फरक फरक देशका साथीहरू सँगै बसेर खाना खान्थ्यौँ, एकअर्काले खाना पकाए पनि बोलाएर खाना खुवाउँथ्यौँ, खाना जान्थ्यौँ, अन्य देशका खानाहरू चाखिन्थ्यो, आफ्नो देशका खानाहरू अरूलाई चखाइन्थ्यो। त्यस कारणले त्यो सुरुमा नै यति ठुलो चाहिँ घुलमिल र हेलमेल भयो कि त्यसले एउटा नयाँ जीवनमा चाहिँ नयाँ एक्सपिरियन्स पनि दियो र अन्य साथीहरूलाई बुझ्ने तरिका, अन्य देशका कल्चर बुझ्ने तरिका, धेरै देशका चाहिँ फरक भाषाहरू, कुनै कुनै ल्याङ्ग्वेजका धेरै नसिके पनि 2-4 शब्दहरू सिक्न पाइयो। त्यस कारण त्यो असाध्यै राम्रो चाहिँ एक्सपिरियन्स थियो।
त्यो बेला 36 अगाडि जाने विद्यार्थी र अहिले जाने विद्यार्थीहरूले चाहिँ व्यावहारिक रूपमा होइन कस्तो अनुभव उनीहरूले लिन सक्लान्, सजिलो अप्ठ्यारो के होला पहिले र अहिले, तुलनात्मक रूपमा केही भन्न सकिन्छ?
वास्तवमा विद्यार्थीहरूको लागि 36 अगाडि जुन च्यालेन्ज थियो त्यो हरेक डे टु डेको च्यालेन्ज, ती च्यालेन्जहरू छैनन्। युनिभर्सिटीमा पहिला होस्टेलहरू पनि पुराना थिए, अब भने अहिले सबै युनिभर्सिटीहरूमा होस्टेलहरू सबै रिपेयर भएर नयाँ खालका कम्फोर्टेबल होस्टेलहरू बनिसकेका छन् होइन। अनि जुन खालको टिचरले गर्ने बिहेभ र सिनियरहरूले दिने जुन माया ममता मात्रै नभएर जुन टेक केयर छ, त्यो आजको दिनसम्म पनि रसियामा त्यो कन्टिन्यू नै छ। आजको दिनसम्म पनि जुनियर विद्यार्थीहरूलाई सिनियरहरूले टेक केयर गर्ने, अरू सबै कुराहरू सिकाउने कुराहरू त्यो नै छ र अहिले चाहिँ त्यो बेलाको जस्तो आर्थिक रूपमा समस्या भोग्नु पर्दैन। पहिलो कुरो, दोस्रो कुरो, यदि कोही व्यक्तिले काम गर्न चाह्यो भने अफिसियली त छुट्टीको समयमा मात्रै काम गर्न पाइन्छ, अरू समयमा काम गर्न पाइँदैन। तैपनि विद्यार्थीहरूसँग रिलेटेड कामहरू थोर दिन पाइन्छन्। रसिया चाहिँ धेरै परिवर्तन भइसकेको छ, त्यो बेलामा हामी आउँदाखेरिको एक्सपेक्टेसन के थियो भने होइन हामी गए मात्रै पुग्छ, खाना बस्नदेखि लिएर सबै टेक केयर चाहिँ गभर्मेन्टले गर्छ भनेर भनिएको थियो र त्यही अनुसार चाहिँ हामी तयार भएर आइएको थियो। तर अहिलेको विद्यार्थीहरूको लागि सरकारले चाहिँ स्टिपेन्जी यति दिन्छ र यति स्टिपेन्जीले अलिकति पुग्दैन, महिनाको चाहिँ $150 घरबाट ल्याएर खर्च गरेर पढ्नुपर्छ भन्ने खालको त्यो स्कुलिङ त्यो चाहिँ आउनुभन्दा अगाडि नै विद्यार्थीहरूलाई थाहा हुन्छ।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ फर्पिङ काठमाडौँमा जन्मी हुर्की 36 वर्ष अघि रसिया पुग्नुभई व्यावसायिक र समाजसेवीका रूपमा सुपरिचित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। पछिल्लो समय रुसमा नेपाली विद्यार्थीहरूको विषयगत रुचि, एकजना सामाजिक व्यक्तित्व हुँदाका दिनचर्या, पारिवारिक पृष्ठभूमि र स्कुलको सम्झना, काठमाडौँको 46 सालतिरको विद्यार्थी जीवन, विदेश पढ्न जाने पृष्ठभूमि लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। हजुर, अहिले चाहिँ यो पछिल्लो दशक चाहिँ भनौँ न अथवा 1-2 वर्ष यता चाहिँ रसियामा के पढ्न नेपाली विद्यार्थीहरू गइराखेको अथवा त्यहाँ पुगिराखेको देखिन्छ?
अहिले पनि इन्जिनियरिङ अलि धेरै विद्यार्थीहरू मेडिसिनमा पढ्न आउनुहुन्छ र त्योभन्दा अहिले साधारण नेपालमा पढाइ नहुने अन्य विषयहरू जस्तै एरोनोटिकल इन्जिनियर भयो त्यस्तो विषयहरूमा पनि धेरै विद्यार्थीहरू आउँछन्। बढी चाहिँ यहाँ अहिले पनि मेडिसिनमा पढ्न विद्यार्थीहरू आइरहनु भएको छ।
अब अन्तरङ्ग कुराकानीको यो कार्यक्रम अब अलि अन्तरङ्गतिरै जाउँ। एकजना उद्यमशील र व्यावसायिक व्यक्तित्व, सामाजिक संस्थाहरूसँगको पनि संलग्नता, आफ्नो व्यक्तिगत दिनचर्या चाहिँ यहाँको कस्तो रहने गर्छ? हिजो आज त्यहाँ दिनचर्या, आफ्नो समय तालिका केही बताइदिनुहोस् न।
वास्तवमा म अहिले पनि व्यवसायभन्दा बढी समय म सामाजिक कामकै लागि नै दिने गर्छु। यो एनआरएनमा यति लामो समय काम गरेको कारणले गर्दाखेरि संसारभरिका साथीहरूले कुनै न कुनै केही न केही समस्या हुना साथै मलाई अहिले पनि कन्ट्याक्ट गर्नुहुन्छ। त्यस कारणले ती साथीहरूका समस्याहरू समाधान गर्ने कुराहरूदेखि लिएर अब एनआरएनको जुन हाम्रो विदेशमा बसेका नेपालीहरूलाई नेपालको समृद्धिसँग जोड्नको लागि के गर्नुपर्छ, के गर्न सकिन्छ भन्ने विषयमा पनि समय दिइ नै रहेको हुन्छु। त्यसै गरी अब हरेक देश बनाउने भनेको त्यो देशको नेटिभ त्यो देशकै बासिन्दाहरूले हो वास्तवमा। त्यस कारणले पनि आफ्नो देश आफै नै बनाउनु पर्छ र हामी नेपालीहरू विदेशमा गएर विदेशमा पैसा कमाउने हो, विदेशमा त्यहाँको टेक्नोलोजी सिक्ने हो र त्यो कुरो चाहिँ नेपालमा लानुपर्छ र विदेशमा कमाएको पैसाको कुनै न कुनै हिस्सा चाहिँ नेपालमा लगानी गर्नुपर्छ भन्ने अभिप्रायबाट म अहिले पनि प्रेरित छु र अहिले पनि व्यावहारिक रूपमा म त्यो काम गरिरहेको छु। त्यस कारणले मेरो बिहानको ब्रेकफास्ट हुनुभन्दा अगाडि पहिला नेपाली अनलाइन पत्र पत्रिकाहरू पढ्छु, नेपालमा के भइरहेको छ, रसियामा के भइरहेको छ, देशको अन्य देशमा के भइरहेको छ भन्ने कुरो सेकेन्डरी हुन्छ मलाई। पहिला नेपालमा के भइरहेको छ, नेपालको स्थिति के छ भन्ने बुझेर अनि त्यसपछि यतातिरको न्युज हेरिन्छ र अफकोर्स म बिहान ब्रेकफास्ट खाना साथै अफिस जान्छु। तर अफिसमा पनि मेरा पार्टनरहरू हुनुहुन्छ, अरू काम गर्ने साथीहरू हुनुहुन्छ, त्यस कारणले अलिकति समय म्यानेज गर्न मलाई सजिलो नै छ र व्यवसाय र यो सामाजिक कामलाई अहिले पनि प्यारेलल रूपमा दिइरहेको हुन्छु। र मस्कोमा नेपालीहरू कम हुनुहुन्छ, त्यति धेरै सङ्ख्यामा अन्य देशको जस्तो हुनुहुन्न, त्यस कारणले हरेक हप्ता कुनै न कुनै साथीहरूसँग अहिले नयाँ एनआरएनका साथीहरूसँग बिताएर यहाँका साथीहरूको लागि परेका समस्याहरू विद्यार्थीहरूसँग पनि हामी हरेक हप्ता जस्तो भेट गर्छौँ, व्यवसाय साथीहरूसँग भेट गर्छौँ, एक आपसमा चाहिँ सहयोग चाहिन्छ भने ती कुराहरू दिने नेपालबाट धेरै घुम्न आउने साथीहरू हुनुहुन्छ, उहाँहरूलाई भेट्ने, त्यस्तै गरी यहाँका व्यवसायीहरूसँग भेट्ने, यहाँका चाहिँ पर्यटन व्यवसायहरूसँग भेट्ने, यी कामहरू चाहिँ मेरो दैनिक दिनचर्यामा भइ नै रहन्छ।
अब यहाँको जन्मथलो र पारिवारिक पृष्ठभूमिबारे केही बताइदिनुहोस् न।
म काठमाडौँको दक्षिण भेगमा फर्पिङको सोखेल भन्ने ठाउँमा मेरो जन्म भएको हो। म एउटा साधारण किसानको परिवारमा जन्मेका हुँ। मेरो बुवा आमाले खेतीपाती नै गर्नुहुन्थ्यो, कृषकै भएर जन्मे र म स्कुल पढुन्जेलसम्म बुवा आमालाई खेतीपातीमा सघाउने, गाईबस्तु चराउनलाई सहयोग गर्ने गरेर नै गर्थेँ। हामी यो लगभग नेपालीहरू सबैको कथा त्यही नै हो, सधैँ चाहिँ बुवा आमाहरूलाई सघाएर खेतीपातीमा पनि सघाउने र आफ्नो पढाइलाई पनि अगाडि गराउने, त्यो दुवै काम मेरो प्यारललै भयो। यद्यपि मलाई चाहिँ मेरा बुवा आमा दाजुभाइहरूले, म परिवारको चौथो छोराहरू मध्ये दोस्रो र परिवारमा हाम्रो छजना बालबच्चाहरू थियौँ, परिवारको चौथो भएको कारणले गर्दाखेरि र मेरा ठुलबुवाका छोराहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले पढाइमै अलिकति मेहनत गर्नुपर्छ भनेर मलाई सानै उमेरदेखि नै स्कुल सँगसँगै लाने गर्नुभयो। त्यस कारणले मलाई प्रेसर चाहिँ कतैबाट पनि भएन, सजिलैसँग रमाइलैसँग चाहिँ मेरो बाल्यकाल बित्यो। बुवा आमाको असाध्यै न्यानो माया, दाजुभाइ दिदीबहिनीहरूबाट असाध्यै पुलपुल्याएरै हुर्किए। यद्यपि म चाहिँ बुवा आमालाई खेतीपातीमा पनि सहयोग गर्नको लागि रमाउँथे नै, त्यसरी नै मेरो बाल्यकाल बित्यो र त्यसरी नै स्कुल काल बित्यो।
स्कुल चाहिँ कहाँ कहाँ रह्यो सर?
मेरो पहिलो, म चाहिँ वास्तवमा एक र दुई कक्षा पढिनँ, म र मेरो दाजुसँगै म चाहिँ सँगै स्कुल जाने भएको कारणले गर्दाखेरि एक र दुई कक्षा नपढिकन म तिन कक्षामा एकै पटक पढेँ। क्लास चाहिँ मेरो गाउँ नजिकै भन्ज्याङमा श्री गणेश प्रावि भन्ने थियो, तिन कक्षासम्म त्यहाँ पढ्यो।
हजुर।
त्यसपछि अरुणोदय मावि गाउँबाट अलिकति टाढा 3 किलोमिटर जति हिँडेर जानुपर्ने थियो, तिन कक्षादेखि सात कक्षासम्म अरुणोदय माविमा पढ्यो र त्यसपछि 8-10 फर्पिङ बोर्डिङ त्रिभुवन आदर्श माविमा पढियो। र स्कुल पढ्दा पनि म चाहिँ राम्रो विद्यार्थी भएको कारणले गर्दाखेरि र म र दाजु हामी म सँगै पढ्थ्यौँ, एउटै क्लासमा पढ्थ्यौँ, हामी 3 वर्षको फरक भए पनि, त्यस कारणले फुच्चे केटो सँगसँगै खुरखुरु दाजुसँगै दौडी दौडी स्कुल आउने भएको कारणले गर्दाखेरि मलाई टिचरहरूले पनि माया गर्नुहुन्थ्यो। त्यस कारणले मलाई असाध्यै स्कुलको बेला होस् त्यो अथवा चाहिँ जुनसुकै स्कुलमा तिनैवटा स्कुलमा पढ्दाखेरि टिचरहरूको पनि राम्रो सहयोग र माया पाइयो। त्यस कारणले मेरो बाल्यकाल, म चाहिँ नेपालको स्थितिमा बाल्यकाल भनेको चाहिँ के हो भने तपाईँको मानसिक रूपमा त्यो बच्चा कतिको फिट छ भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हुन्छ, उसले भौतिक रूपमा कति दुःख गरे गरेन भन्ने कुरो त्यो सेकेन्डरी हुन्छ, मानसिक रूपमा चाहिँ म असाध्यै सन्तुष्ट भएर नै मेरो बाल्यकाल बित्यो।
हजुर। अब बाल सुलभ बेलाका, केटाकेटीका बेलाका होइन केही क्रियाकलापहरू होइन, अब त्यस्तै त्यो बेला मन पर्ने नपर्ने कुराहरू, अब त्यस्तो केही उपद्रव गरेका कुराहरू पनि भनौँ न, अथवा शिक्षकहरूले कुनै विशेष क्रियाकलापमा सहभागी गराएका कुराहरू, शिक्षकहरूसँगको व्यवहार, केही त्यस्तो स्मरणीय कुराहरू छन् जुन बेला बेला सम्झिन्छ नि?
म चाहिँ मैले भनिहालेँ, मेरो दाजु र म सँगै स्कुल जाने भएको कारणले गर्दाखेरि सँगै पढ्ने साथीहरू चाहिँ मभन्दा 3 वर्ष समथिङ सबै साथीहरू चाहिँ मभन्दा एजेड हुनुहुन्थ्यो एउटै क्लासमा भएको भए पनि, त्यस कारणले मलाई सुरु सुरुमा सबै अरू साथीहरूले चाहिँ मलाई जिस्काउँथे, म सानो थिएँ जिस्काउँथे, तर जब क्लासमा गइसकेपछि जब अनि पढ्न अन्य टिचरहरूबाट क्वेसनहरू सोधिन्थ्यो त्यसमा म राम्रै थिएँ, त्यस कारणले त्यो ओभरकम अरूहरूभन्दा एक बित्तै होचो भएको, अरूहरूभन्दा सानो भएको, अरूहरूभन्दा अन्य गेमहरूमा चाहिँ म सानो भएको कारणले गर्दाखेरि उहाँहरू जतिकै खेल्न सक्ने थिएन होला, दौडिन सक्ने थिएन होला, फिजिकल रूपमा सानो भए पनि पढाइमा उहाँहरूभन्दा राम्रो भएको कारणले गर्दाखेरि त्यसलाई कम्पेन्सेसन हुन्थ्यो। बल्ल चाहिँ क्लासमा पुगेपछि मात्रै ए यसलाई त जिस्काउन हुँदैन रहेछ भनेर त्यो खालको बिहेभ हुन्थ्यो, नत्र मलाई अलि सानो भएको कारणले आफ्नै क्लासका साथीहरूले सुरुमा चाहिँ धेरै हेप्थे। अथवा त्यो एक दुई दिनपछि त्यो आफै सकिन्थ्यो। त्यो बाहेक म अलिकति सानो भएको कारणले गर्दाखेरि किनकिन आफै चाहिँ असाध्यै डिसिप्लिन थिएँ। मैले थाहा भएसम्म मैले एक दिन पनि स्कुल छोडेको छैन, कुनै पनि दिन म चाहिँ स्कुलमा एब्सेन्स भइनँ। तीन कक्षादेखि दस कक्षासम्म पढ्दाखेरि मेरो रेकर्डमा स्कुल नगएको भन्ने रेकर्ड एक दिन पनि छैन। त्यस कारण त्यस्तो मलाई असामान्य दिनहरू केही पनि आएनन्, राम्रैसँग बाल्यकाल बित्यो।
हजुर, त्यसपछि यहाँको शैक्षिक यात्रा कसरी अगाडि बढ्यो?
मैले स्कुल सकिन साथै अस्कल क्याम्पसमा म भर्ना भएँ। त्यो बेलामा चाहिँ अहिलेको जस्तो दुई वर्षमा पढाइ सकिने थिएन, तीन वर्ष जति लाग्यो। र यो 2046 आन्दोलनको अगाडिका समयहरू थियो। अमृत साइन्स कलेजमा 2043 सालमा भर्ना भए, 43-45 हाम्रो ब्याच भए पनि हाम्रो पढाइ चाहिँ 2046 सालसम्म लाग्यो। त्यो दुई वर्षको पढाइ तीन वर्षमा सकिन्थ्यो त्यो बेलामा विभिन्न हडतालको कारणले गर्दाखेरि। र यो 2046 आन्दोलनमा विद्यार्थीको रूपमा आन्दोलनमा पनि हामीले साथ दियौँ, विभिन्न जुलुसहरूमा चाहिँ सहभागी हुने। 46 आन्दोलन पनि सकियो र तुरुन्तै हाम्रो आइएसको रिजल्ट पनि भयो र रिजल्ट हुन साथै पहिलो स्कलरसिप रसियाबाट आएको थियो र मैले स्कलरसिप पाइ नै हालेँ।
त्यो बेला चाहिँ छात्रवृत्ति पाउँदा यो बायोटेक्नोलोजी भन्ने विषय चाहिँ केही नौलो पनि थियो कि सर, कस्तो थियो?
वास्तवमा नौलो विषय थियो, त्यस कारणले पनि मैले त्यो विषय रोजेको हो। म चाहिँ ह्याप्पीली त्यो विषयमा पढ्न आएँ। वास्तवमा बायोटेक्नोलोजी अहिले पनि अरू विषयहरूभन्दा चाहिँ यो नयाँ टेक्नोलोजी नयाँ विषय हो। 21 शताब्दीको विषयहरूमध्ये चाहिँ एउटा बायोटेक्नोलोजी हो। यसले चाहिँ संसारको परिवर्तनमा धेरै ठुलो रोल खेल्छ भन्ने विषयबारे मलाई त्यो बेलामा जानकारी थियो। त्यस कारणले पनि मैले अरू विषयहरू धेरै विषयहरूमा चाहिँ मैले फारम भर्न सक्थेँ त्यो बेलामा, तर त्यो मध्ये मैले चाहिँ बायोटेक्नोलोजी नै रुचाएको कारण चाहिँ यसले चाहिँ संसारलाई परिवर्तन गर्नको लागि नयाँ आयामहरू खोल्ने विषयवस्तु हो। अहिलेसम्म मतलब संसारमै कम विकसित भएको विषय जसको चाहिँ पर्सपेक्टिभ असाध्यै ठुलो छ भन्ने विषय मलाई जानकारी भएरै मैले बायोटेक्नोलोजी रोजेको हो।
आजको कार्यक्रममा प्रस्तुत गऱ्यौँ फर्फिङ काठमाडौँमा जन्मी हुर्की 36 वर्ष अघि विद्यार्थीका रूपमा रसिया पुग्नुभई व्यावसायिक र समाजसेवी व्यक्तित्वका रूपमा सुपरिचित एनआरएनएका पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। कुराकानीका अरू थुप्रै प्रसङ्ग बाँकी नै छन्, अर्को हप्ताको कार्यक्रममा राख्नेछौँ। बायोटेक्नोलोजी विषयले संसारलाई दिएका उपलब्धिहरू, बायोटेक्नोलोजीको विद्यावारिधि, तर त्योभन्दा फरक विषयका व्यावसायिकता र समाजसेवा, चिया उद्योग र नेपाली चिया, एनआरएनए अभियानको पृष्ठभूमि, उपलब्धि र अपेक्षा, रसियामा नेपाली, स्वदेशमा नरहँदा र विदेशमा हुँदा पाएका गुमाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग आउँदो हप्ताको कार्यक्रममा रहनेछन्। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, दिपेश किशोर भट्टराईको स्वर, रमण घिमिरेको रचना र न्यू बद्राचार्यको सङ्गीतको यो गीतसँगै कार्यक्रम घरदेश परदेशबाट प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
नेपाल, नेपाल, मेरो नेपाल, 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 मेरो ताले म तिम्रै खाइते छु, कति पोल्दो हो त्यो मुटु तिम्रो, त्यसैले म यति खाइते छु। तिम्रै लागि यो जीवन मेरो आशाले पूर्वले उठेको छ नेपाल नेपाल मेरो नेपाल 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 मेरो नेपाल हृदय भरी भावना भरी तिमी नै बाँच्दछौ तिमी आँखामै बस्दछौ ढुकढुकीमै बस्दछौ नेपाल नेपाल मेरो नेपाल 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 मेरो नेपाल 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 मेरो नेपाल